यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सशस्त्र प्रहरीलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूको सुझाव। सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा रहेका कमी कमजोरीहरूलाई सच्याएर पूर्णता दिइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। नेकपा माओवादी केन्द्रद्वारा जनतासँग माओवादी तराई मधेस जागरण अभियान शुरू। श्रमजीवी पत्रकार ऐन संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरकारवालाहरूको जोड। र युक्रेनमा शान्ति कायम गर्न र नेटो सदस्यताका लागि आफू पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाई।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल विधेयक 2081 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। बैठकमा प्रस्तुत विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै गृहमन्त्री रमेश लेखकले नेपालको शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी विपद व्यवस्थापन, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका काममा परिचालन गर्न कानूनी व्यवस्थालाई संशोधन तथा एकीकरण गर्न विधेयक ल्याइएको बताउनुभयो। गृहमन्त्री लेखकले विधेयकमा भएका कमी कमजोरीलाई स्वीकार गरी संशोधन गर्न तयार रहेको भन्नुहुँदै सशस्त्र प्रहरी बल नेपाल प्रहरीको जिम्मेवारीहरू कानूनमा स्पष्ट व्यवस्था गरिने पनि बताउनुभयो। विधेयकमा सशस्त्र प्रहरी बल र कर्मचारी हकहितको विषय समेटिएको छ। रिक्त पदमा खुल्ला पद पूर्ति गरिने व्यवस्था गरिएको छ। आवश्यकता अनुसार सरुवा वा काजमा खटाइने व्यवस्था समेत रहेको उहाँले जानकारी गराउनुभयो। बढ़ुवा समिति बनाएर बढ़ुवा गर्ने व्यवस्था मिलाइएको छ। अनिवार्य अवकाशको उमेर न्यूनतम 51 र अधिकतम 60 वर्ष रहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो। सरुवा बढ़ुवामा मर्का परेकाले पुनरावेदन गरी उपचार खोज्न सकिने व्यवस्था विधेयकमा समावेश गरिएको छ। सशस्त्र प्रहरी कर्मचारी कुनै अपराधमा संलग्न भए सशस्त्र प्रहरीले नै हेर्ने व्यवस्था गरिएको छ। सशस्त्र प्रहरी बल विशेष अदालतको समेत व्यवस्था गरिएको छ। यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको थियो। यस्तै आजको बैठकमा सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका विपन्न वर्गका नागरिकले विभिन्न अस्पतालबाट प्राप्त गर्दै आएको निशुल्क सेवा वञ्चित हुने अवस्था आएकाले सेवाबाट वञ्चित हुने अवस्था आएकाले सम्बन्धित अस्पतालबाट पाउँदै आएको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि सरकारको ध्यानाकर्षण गराउनुभयो। ध्यानाकर्षण प्रस्तावपछि बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विगतमा गैर सरकारी संस्थासँगको सम्झौतामा अछामको बयलपाट अस्पतालले व्यवस्थित रूपमा स्वास्थ्य सेवा पुर्याइरहेको अवस्थामा हाल सम्झौता नवीकरण र स्वामित्व हस्तान्तरणको लागि प्रक्रियामा रहेको जानकारी दिनुभयो। यस्तै स्वास्थ्य मन्त्री पौडेलले हाल सो अस्पताल सामाजिक विकास मन्त्रालय मार्फत सुचारू रहेको जानकारी गराउनुहुँदै प्रदेश सरकारसँगको समन्वयमा निशुल्क सेवा निरन्तर सञ्चालन गर्ने गरी अघि बढ़ने बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार न्यूनीकरण, ग्रे लिस्टबाट देशलाई हटाउने, विकास निर्माण, सड़क पूर्वाधारको विकास लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले पाथिवरा केबलकारको विषयमा विकासको नाममा विनाश हुन नहुने र सरकारले विकास चाहेको हो भने सरकारवाला पक्षसँग सहमतिका आधारमा अगाडि बढ़नुपर्ने बताउनुभयो। उहाँहरूले देश ग्रे लिस्टमा पर्नुका कारण र विभिन्न दात्री संस्था र निकायबाट आएको रकमको विषयमा प्रश्न उठेकाले प्राप्त रकम के विषयमा के कति खर्च भयो भन्ने बारेमा सदनमा जानकारी गराउन सरकारसँग माग गर्नुभयो। देशका विभिन्न भागमा सड़क पूर्वाधार निर्माण कार्य प्रभावकारी बनाउनु पर्ने, पूर्वाधार विकासमा जोड़ दिनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले पछिल्लो समय हावाहुरी, आगलागी र डढेलोका घटना बढ़ेको भन्दै विपद न्यूनीकरणका लागि भइरहेका पहलबारे सदनमा जानकारी गराउन सरकारसँग माग समेत गर्नुभयो। पत्रकारहरूका लागि निर्धारण भएको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आउन नसक्नु मुख्य चुनौती भएको सरकारवालाहरूले औल्याउनु भएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिनुभयो। उहाँहरूले पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न मीडिया हाउसहरूलाई जिम्मेवार बनाउनु पर्ने बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले श्रमजीवी पत्रकार ऐनलाई समय सापेक्ष बनाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले ऐन संशोधनका लागि लामो समय लाग्ने भएकाले तत्काल समितिले गर्नुपर्ने काम र भइरहेका अप्ठ्यारा फुकाउन पनि मन्त्रालय तयार रहेको र त्यसका लागि आवश्यक तयारी गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई आग्रह गर्नुभयो। मन्त्री गुरूङले देशको स्वाधीनता स्वतन्त्रता र राष्ट्रिय एकता विपरीत हुने गतिविधि रोक्न सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको र संसदमा त्यसपछि छलफल र बहस गरेर प्रभावकारी कानून बन्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डाक्टर सुरेश आचार्यले श्रमजीवी पत्रकार ऐन संशोधन गरी न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अनुगमन र त्यसको कार्यान्वयनको अधिकार दिएर जनशक्ति र बजेटले समेत सम्पन्न बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले श्रमजीवी पत्रकार ऐनलाई समय सापेक्ष बनाउने सामाजिक सुरक्षा कोषमा सबै पत्रकारलाई अनिवार्य रूपमा जोड्न संचार प्रतिष्ठानहरूलाई जिम्मेवार बनाउने गरी छलफल अगाडि बढ़ाउन आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सामाजिक सुरक्षा कोषमा आबद्धता श्रमजीवी ऐन कार्यान्वयनमा समस्या आउनुको कारण कानूनी जटिलता र इच्छा शक्तिको अभाव रहेको औल्याउनुभयो। उहाँले श्रमजीवी पत्रकार ऐनको समयानुकूल संशोधन आवश्यक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार फेर्ने पक्षमा आफूहरू नलाग्ने बताउनु भएको छ। पार्टीले आज झापाको कचन कवलबाट शुरू गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गर्नुभयो। विगतमा नेकपा एमाले र नेपाली कंग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनु परेको जनाउँदै उहाँले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै जात जाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ़ बनाउन र एकता कायम गर्ने त्यसैले जागरण अभियान शुरूआत गरेको बताउनुभयो। आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उहाँले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कंग्रेस ठूलो पार्टी बनेको स्मरण समेत गराउनुभयो। खानेपानीको समस्या भोग्दै आएका इलाम जिल्लाको इलाम नगरपालिका 12 नरसिंह गाउँमा खानेपानी वितरण भएपछि दैनिक जीवनयापनमा सहज भएको छ। नगरपालिकामा मुहान संरक्षण तथा खानेपानी योजना मार्फत घर घरमा खानेपानी पुगेपछि खानेपानीको समस्या टरेको स्थानीय बासिन्दाको भनाई छ। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
खानेपानीको समस्या भोग्दै आएका इलाम नगरपालिका 12 नरसिंह गाउँमा व्यवस्थित रूपमा खानेपानी वितरण भएपछि स्थानीयलाई सहज भएको छ। विकासको दृष्टिले समेत पछाडि परेको यस क्षेत्रमा नरसिंह गाउँ मुहान संरक्षण तथा खानेपानी योजना सम्पन्न भई घर घरमा पानी पुगेपछि दैनिकी सहज भएको स्थानीय शान्ता विष्ट बताउनुहुन्छ।
अब एउटा गाउँमा पुग्नु पाएको छैन, अर्कोजना घाँस्न आउने, अनि त्यहाँदेखि अब त्यसले घाँसेर लगाउ न उसलाई पुग्छ न आफूलाई, होइन, अनि त्यही भएर कति धेरै समस्या थियो। त्यो आफूले चाहेको बेलामा खोल्न पाएको छ, पानी थाप्न पाएको छ, होइन, अब जे गर्छु भन्दा पनि अब अलिअलि यसो सिँचाइहरू गर्न पनि मिलेको छ।
सधैँ खाइ आइरहेका पानी सुक्दै गएपछि यस बस्तीमा पानीको अभाव हुँदै आएको थियो। अहिले भने चाहेको बेला प्रयोग गर्न सकिने नरसिंह गाउँ मुहान संरक्षण महिला समूहकी सचिव निशा परसाईले बताउनुभयो।
योभन्दा अगाडि चाहिँ थोरै पानीले मात्रै पुर्याउनु पर्छ अथवा डोकामा बोकेर खोलातिरै जानुपर्ने अवस्था थियो, अहिले चाहिँ सहज भएको छ।
भान्सामा प्रयोग गरेर बचत भएको पानी साग सब्जीमा लगाउन र गाई वस्तुलाई खुवाउन सहज भएको स्थानीय रघुवीर विष्टले बताउनुभयो।
गाई बस्तीलाई खुवाउन त्यस पछाडि उब्रेको साग सब्जीलाई प्रयोग गर्न पनि थोरै हामीलाई सहयोग पुगेको छ।
खानेपानी योजना सम्पन्न गर्न 17,54,864 रूपियाँ खर्च भएको जनाइएको छ। इलाम नगरपालिका वडा नम्बर 12 5,00,000, सहयात्रा नेपालबाट 5,00,000, फ्रेण्ड्स अफ युकेबाट 1,70,000 र उपभोक्ताबाट 5,84,000 रूपियाँ बराबरको स्थानीय सामग्री जुटाउन र श्रमदान भएको जनाइएको छ। जलवायु परिवर्तन मुहान संरक्षणको अभाव जस्ता कारण पानीका स्रोतहरू सुक्दै गएको पाइन्छ। पानीका स्रोतहरू सुक्दै गएको कारण मुहान संरक्षण गर्दै खानेपानी कार्यक्रम सञ्चालन गर्दै आएको सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो।
मुहान संरक्षणहरू साथै खानेपानी वितरण कार्यक्रम चाहिँ सम्पन्न भइसकेको छ। यसमा चाहिँ चिवाको आर्थिक सहयोग, फ्रेन्ड्स अफ युके र स्थानीय सरकारले चाहिँ यसमा सहयोग गरिरहनु भएको छ।
यस वडामा धेरै स्थानमा खानेपानीको समस्या रहेको इलाम नगरपालिका 12 वडा अध्यक्ष लाखमान निम्बुले बताउनुभयो।
यहाँ जस्तो चाहिँ लगभग साङ्रोमा एक दुई ठाउँ अझै पनि छ, अन्य ठाउँ पनि छ यस्तो बाँकी, तर हामीले पनि नगरेको चाहिँ होइन। चौरातादेखि निरन्तर रूपमा लगभग 14-15 ट्याङ्की त बनाएकै हो। ठुलो वडा, समस्या त अझै पनि छ।
यस बस्तीमा खानेपानी योजना सम्पन्न पछि अभाव टरेको छ। 16,000 लिटर क्षमताको एउटा रिजर्भ ट्याङ्की निर्माण गरी घर घरमा धारा जडान गरिएको छ, जसबाट 28 घर परिवार लाभान्वित भएका छन्। घरायसी प्रयोग गरेर बचेको पानी कृषिमा प्रयोग गर्दै आएका छन्। भविष्यमा पानी अभाव हुन नदिन मुहान संरक्षणको काम समेत गरिएको स्थानीय बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान प्रदान कार्यक्रम 2025 सहभागी हुन नेपाल आउनुभएका भारत, भूटान र मालदिव्सका राष्ट्रिय क्याडेट कोर एनसीसी टोलीले आज भेट गरेको छ। प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको 262 वार्षिक उत्सवका अवसरमा काठमाण्डुमा आयोजना हुने उक्त युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास बालवाटारमा भेट गरेको हो। भेटमा प्रधानमन्त्री ओलीले युवा आदान प्रदान कार्यक्रमद्वारा सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनका साथै क्याडेट बीच सिप संस्कृति र परम्पराको आदान प्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताउनुभयो। 34 सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन 9 गते नेपाल आएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। सर्लाहीको लालबन्दीमा निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गर्नुहुँदै वहाँले लालबन्दीमा निर्मित व्यापारिक भवनले यो क्षेत्रको आर्थिक गतिविधि बढ़ाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि गर्नुपर्ने काम शहरी विकास मन्त्रालयले गर्ने भन्दै व्यापारिक भवनको उद्देश्य अनुसार काम अघि बढ़ाउने तर्फ ध्यान दिन आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र स्विजरल्याण्डका विदेश मन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिस बीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको 58 उच्च स्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डाक्टर राणा र स्विस विदेश मन्त्री बीच साइडलाइन भेटवार्ता भएको हो। भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री डाक्टर राणाले आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनको उपयोग र उपभोगलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरू भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेलामा मन्त्री भण्डारीले 6 अर्ब भन्दा बढ़ी लगानीमा निर्माण हुने दोधारा, चाँदनी, सुक्खा, बन्दरगाह एक महिनाभित्र निर्माण शुरू हुने समेत जानकारी दिनुभयो। व्यावसायिक मौरी पालनबाट राम्रो आमदानी गर्दै आएका सल्यान जिल्लाका किसानहरू पछिल्लो समय जलवायु परिवर्तनका कारण मह उत्पादनमा कमी आएको बताउँछन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
विगत 41 वर्षदेखि मौरी पालन गर्दै आउनुभएका सल्यान त्रिवेणी गाउँपालिका 4 फलाबाङका जित बहादुर बुढा घर ओरपरको बारीमा राखिएका मौरी घरको स्याहार सुसारमा व्यस्त हुनुहुन्छ। सानो लगानीबाट मौरी पालन व्यवसाय शुरू गर्नुभएका उहाँले मनज्ञ आमदान गर्दै आइरहनु भएको छ। 162 भन्दा बढ़ी घरबाट वार्षिक 10 लाख बढ़ी आमदानी हुँदै आइरहेको बुढाले बताउनुभयो।
राम्रो आमदानी भइराखेको छु। अहिले बजार व्यवस्था पनि राम्रै भयो। अहिले पानी नपरे हुनाले अहिले काटी मुसिरमा अहिले धेरै रस मौरीले दिन सकेन।
मौरीका लागि चरण हावापानीको सन्तुलन महत्वपूर्ण मानिन्छ, तर मौसम हावापानीमा आएको फेरबदलकै कारण उत्पादनमा सोचे जस्तो लाभ लिन नपाएको कालीमटी गाउँपालिका 2 झिगानीका लोकेन्द्र ओलीको भनाई रहेको छ। जिल्लामा उत्पादन हुने मह प्रति किलो 1000 देखि 1200 सम्म बिक्री हुँदै आइरहेको छ। कालीमाटी, कुमाक, त्रिवेणी र कपुरकोट गाउँपालिका मौरी पालनका लागि परिचित क्षेत्र हुन्। जलवायु परिवर्तनको असर मौरी पालनमा समेत देखिन थालेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घरतीले बताउनुभयो।
सबैभन्दा बढी भनेको कालीमाटी नै हो। अहिलेको तथ्याङ्क 2659 घरको हाम्रो तथ्याङ्क छ र हामीले वार्षिक 11 मेट्रिक टन उत्पादन गरेको छ। जलवायु परिवर्तनले गर्दा पानी नपर्ने, पानी ढिला हुने पर्ने अथवा धेरै पर्ने, ह्यान्ड पानी पर्दै नपर्ने सुक्खा मौसमले गर्दा हाम्रो मौरीको पालन व्यवसायमा अलिकति असर गरेको छ।
गत वर्ष सल्यानबाट 65 लाख बराबरको मह निर्यात भएको थियो। यस वर्ष मात्र जिल्लाबाट 30 लाख बराबरको मह निर्यात भइसकेको छ। किसानहरूले परम्परागत तथा आधुनिक प्रविधिको प्रयोग गरी मौरी पाल्नमा लाग्दै गए तापनि वातावरण चरण क्षेत्र भने अनुकूलन हुन सकेको छैन। दीपक शर्मा, सल्यान।
पाथीभरा मुकुमलुङ केबलकार खारेजीको माग गर्दै आएका आन्दोलनरत समूहलाई सरकारद्वारा गठित वार्ता समूहले काम स्थगित गर्ने शर्त सहित पुनः वार्ताका लागि आह्वान गरेको छ। सरकारी वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा काम स्थगित गर्ने शर्त सहित पुनः वार्ताका लागि आह्वान गरिएको छ। महाशिवरात्रीका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिर अघिको पश्चिम ढोकाबाट शुरू भएको शोभायात्राको शुभारम्भ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नुभएको हो। अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आयोजना गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा भएको एक दिने गोष्ठीमा कोशी प्रदेशका 14 वटै जिल्लाका प्रहरी प्रमुख, प्रहरी अनुसन्धान अधिकृत मुद्दा शाखाका प्रमुख तथा सरकारी ओकिल कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ। गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले सीमित साधन स्रोतका बावजूद पनि अपराध अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो। यस वर्षको दण्डपाणी नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तिकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि 50,000 रूपियाँ र सम्मान पत्र रहेको छ। पुरस्कार यही फागुन 17 गते शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा अर्पण गरिने दण्डपाणी अर्ज्याल स्मृति केन्द्रका महासचिव कपिल चन्द्र खनालले जानकारी दिनुभयो। 2062 सालमा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापना कालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पुर्याउने राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्दै आएको स्मृति केन्द्रका संस्थापक राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो। म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका 8 कालीपुल बस पार्क क्षेत्रको सड़क कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम शुरू भएको छैन। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सड़क बेनी जोमसम कोरला सड़क आयोजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गे पुलसम्म 500 मिटर सड़कलाई 11 मिटर चौडा बनाई अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने सम्झौता भएको थियो। 92,41,000 रूपियाँमा कम्पनीसँग भएको सम्झौताको अवधि गत माघ मसान्तमा सकिए पनि कालोपत्र नगरेपछि जरिवाना तिराउन थालिएको योजना प्रमुख ध्रुव कुमार झाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताउनु भएको छ। युरोपेली बैठकलाई सम्बोधन गर्नुहुँदै जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौता अन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यता प्राप्त हुन्छ र युक्रेनमा शान्ति स्थापना हुन्छ भने आफू पद त्याग्न तयार रहेको बताउनुभयो। युक्रेनी अधिकारीहरूका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नुहुनेछ। नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नु अघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताउनु भएको छ। उहाँले युक्रेनको स्रोत साधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताउनुभयो। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस युक्रेन युद्ध रोक्न साउदी अरबमा रूससँग छलफल गर्ने बताउनु भएको थियो। वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन। यसैबीच युरोपेली संघ ईयूका विदेश नीति प्रमुख काजा कल्सालले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि भोलि अमेरिका जाने बताउनु भएको छ। यसै गरी युक्रेनले कब्जा गरेको कुर्कस क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले कियव र रेडक्रससँग सम्झौता गरेको रूसी अधिकारीहरूले जनाएका छन्। युक्रेनले छ महिना अघि रूसी क्षेत्रमा आकस्मिक आक्रमण गरेको थियो। रूसी अधिकार आयुक्त तत्याना मोस्कालोबाका अनुसार ती बासिन्दामध्ये केही अहिले युक्रेनको छिमेकी सुमी क्षेत्रमा पुगेका छन् र बेलारूस हुँदै उद्धारको प्रतीक्षामा रहेका छन्। 2022 फेब्रुअरी 24 आक्रमण शुरू भएदेखि मस्कोले आक्रमण गरी कब्जा गरेको क्षेत्रमा आफ्ना हजारौं नागरिक राखिएको र उसले कुर्कस क्षेत्रमा रूसीहरूलाई सुरक्षित मार्ग प्रदान गरिरहेको युक्रेनले बताएको छ। जर्मनीमा हिजो भएको मतदानबाट फ्रेडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले 28.52% मत ल्याई कुल 630 सीट मध्ये 208 सीट जितेको छ। क्रिश्चियन डेमोक्रेट्स सीडीयू सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात 30% भन्दा कम मत पाएको हो। यो जर्मनीको यो पटकको निर्वाचनमा 83% मतदान भएको छ। सन् 1990 पुनः एकीकरण भए यताको यो सबैभन्दा धेरै मतदान हो। जर्मनीमा मतदानका लागि 5,92,00,000 मानिसहरू योग्य थिए। तीमध्ये 10,00,000 चुनावको दिन अघि नै हुलाक मार्फत आफ्नो मत व्यक्त गरिसकेका थिए। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि स्थानीय तहका लागि समपूरक र विशेष अनुदान प्रस्ताव गर्ने समय सीमा 15 दिन थप गरेको छ। आइतबार बसेको आयोगको बैठकले प्रदेश र स्थानीय सरकारबाट हुने त्यस्तो प्रस्तावका लागि समय थप गर्ने निर्णय गरेको हो। प्रस्ताव पेश गर्न यसअघि 15 फागुनसम्मको समय राखेर आयोगले सूचना प्रकाशित गरेको थियो। कार्यविधि अनुसार विद्युतीय प्रणालीमा परिवर्तन भएको र प्रदेश तथा स्थानीय सरकारबाट समय थपका लागि आग्रह समेत भएका कारण 29 फागुनसम्म म्याद थप गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ। पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस एक्सपो 2025 आइतबारदेखि शुरू भएको छ। छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्राउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको हो। 3 दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका 80 क्रेताहरू, 70 भन्दा बढी विक्रेता र 75 अन्तर्राष्ट्रिय प्रतिनिधि सहित 600 भन्दा बढीको सहभागिता रहेको छ। प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरले सरकारी तथा निजी क्षेत्रका साझेदार निकायहरूसँगको सहकार्यमा प्रदर्शनीको आयोजना गरिएको हो। नाइस फर माइस एण्ड मोर भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीले पोखरालाई माइस पर्यटन अर्थात बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यका रूपमा परिवर्तन गर्ने पाटा नेपालले जनाएको छ। प्रदर्शनीको माध्यमबाट भारत र चीनका धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउन सहयोग पुग्ने अपेक्षा आयोजकहरूले गरेका छन्। पहिलो पटक करिब 20 करोड पर्यटकको यात्रा व्यवस्थापन गर्ने नेपाल, भारत र चीनका विश्व प्रसिद्ध ट्राभल कम्पनीहरू, टुर अपरेटरहरू, पर्यटनविदहरू तथा आयोजक संस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू पोखरामा भेला हुनु महत्वपूर्ण र ऐतिहासिक क्षण भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो।
अब खेल समाचार अझै बमबाट।
न्युरो टीम एनआरटीलाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। ललितपुर सादोपाडु स्थित एनफा मैदानमा सोमबार भएको दोस्रो खेलमा एनआरटीलाई 1-0 पराजित गर्दै आयोजक टोली सेमी फाइनलमा प्रवेश गरेको हो। आयोजक क्लब केपी ओली एफसीका लागि सुरजज्यू ठकुरीले निर्णायक गोल गरे। आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ। पहिलो खेलमा नेपाल पुलिस क्लबलाई 2-0 पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमी फाइनलमा स्थान सुरक्षित गरे। ललितपुर स्थित सादोबाटो एन्फा मैदानमा सोमबारै सम्पन्न पहिलो खेलमा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेमजनले गोल गरे। अब आर्मीले फाइनल प्रवेशका लागि सङ्कटा र एपीएफ क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फागुन 18 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 15,11,111 र उपविजेताले 5,00,000 रुपियाँ पाउनेछन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि शुरू भएको प्रतियोगितामा 9 टोलीको सहभागिता रहेको छ। प्रतियोगिता अन्तर्गत मंगलबार 2 खेल हुनेछन्। पहिलो खेल 11:30 बजे, एपीएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो 3 बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड बीच हुनेछ। पाहुना टोली भूटानको डागा युनाइटेड फुटबल क्लब दोस्रो संस्करणको भद्रपुर झापा गोल्ड कप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। भद्रपुर स्थित मेची रंगशालामा सोमबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबलाई 3-2 गोलले पराजित गर्दै भूटानको टीमले सेमी फाइनलमा स्थान पक्का गरेको हाम्रा संवाददाता रोहित काफले जनाएका छन्। सूर्य नेपाल गल्फ टुरको छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनशीप मंगलबारबाट शुरू हुने भएको छ। शुक्रबारसम्म गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा 30 जना गल्फरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता 72 होलको हुनेछ। 36 होलको खेलपछि कट बनाउनेले 21 गल्फरले अन्तिम 36 होलका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।
अब मौसम आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 23.7 न्यूनतम 8.4 डिग्री सेल्सियस वर्षा फाटफोट, काठमाण्डुको अधिकतम 20.5 न्यूनतम 8.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 24 डिग्री सेल्सियस न्यूनतम 9.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 26.4 न्यूनतम 9.6 र दिपालको अधिकतम तापक्रम 27.2 न्यूनतम 7.2 डिग्री सेल्सियस वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सशस्त्र प्रहरीलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउने गरी कानून निर्माण गर्नुपर्नेमा सांसदहरूको सुझाव। सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा रहेका कमी कमजोरीहरूलाई सच्याएर पूर्णता दिइने गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता। नेकपा माओवादी केन्द्रद्वारा जनतासँग माओवादी तराई मधेस जागरण अभियान शुरू। श्रमजीवी पत्रकार ऐन संशोधन गरी कार्यान्वयन योग्य बनाउनु पर्नेमा सरकारवालाहरूको जोड़। र युक्रेनमा शान्ति कायम गर्न र नेटो सदस्यताका लागि आफू पद छोड्न तयार रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेनेस्कीको भनाई। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।